اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد و آلہ الطیبین الطاہرین المعصومین و لعنت اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، ليس البر أن تولوا وجوهكم قبل المشرق والمغرب ولكن البر من آمن بالله واليوم الآخر والملائكة والكتاب والنبيين. صلوات الله فرمائیے محمد علی محمد. فیضان محترم آپ سے درخواست کریں گے، یہاں بزرگ ہمیشہ میں آتا تھا، وہ استقبال کرتے تھے، بڑی محبت سے ملتے تھے، آغا مظہر علی صاحب، ان کا انتقال ہو گیا، اور بھی اپنے تمام مرحومین، اس خاندان کے دیگر مرحومین کو بھی شامل کر لیجئے، تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجئے. ایک صلوات عنایت فرما دیجئے گا محمد و آل محمد پر. نہیں، اس سے بہتر انداز مل کر بلند آواز سے ایک صلوات دیجئے. جزاک اللہ. ظاہر ہے کہ وقت ایسا ہے کہ مجھے تھوڑا سا تو اندازہ ہے آپ کی تھکاوٹ کا، لیکن آپ کو بھی اندازہ ہونا چاہیے میری بھی تھکاوٹ کا. تو میں دیکھیے پوری ہمت کر کے بیٹھا ہوں آپ کے سامنے، تو آپ کو بھی ایسے بیٹھنا پڑے گا. اللہ محمد، جزاک اللہ، جزاک اللہ. آج کل کے جو حالات ہیں نا، آپ ایک خبر پڑھ رہے ہوں گے ٹی وی پہ، روزانہ دیکھ رہے ہوں گے، خوارج خوارج خوارج، ہے نا؟ سرکاری سطح پہ کہہ دیا گیا کہ ان کو خوارج لکھا جائے. چلو خدا کا شکر ہے، آئندہ پھر نہ جانا، ہے نا؟ پتہ نہیں نا، بھروسہ نہیں. کہتے نا اسیٹس ہیں ہمارے، کیا ہے یہ اسیٹس ہیں، تو پتہ نہیں ایسا نہ ہو بعد میں پھر جاؤ. لیکن ریکارڈ پر آ گیا، کیا کہا جا رہا ہے انہیں؟ خوارج. آپ کو ایک بات بتائیں، 2003 میں، میں بڑی بات نہیں کر رہا لیکن یہ بتا رہا ہوں کہ آپ لوگوں کی دعائیں ہیں، اللہ کا کرم ہے. 2003 میں ایک پروگرام ہو رہا تھا چینل پہ، وہ بیٹھے ہوئے تھے کچھ اور بھی ہمارے ساتھ، اور ایک بہت مشہور اینکر دنیا میں نہیں رہے، وہ بھی تشریف فرما تھے. تو بات ان کی چلی، کوئی بہت بڑا سانحہ ہو گیا تھا ایک، تو اس کے اوپر بات چیت ہوئی. تو میں نے، میرے منہ سے بالکل نکلا، میں دلیلیں دی، میں نے کہا خوارج ہیں اصل میں، ان کا اسلام سے تعلق نہیں ہے. تو بڑے پن پنا گئے تھے دو تین مفتی جو بیٹھے ہوئے تھے، پن پناتا تو سمجھتے نا ہماری کراچی کی زبان ہے، تو بڑے پن پنا گئے تھے کہ یہ خوارج ہیں. بھائی خوارج ہیں، کیونکہ یہ کسی کو اپنے سوا مسلمان نہیں سمجھتے. میں نے ان کو کہا، میں نے کہا میں چیلنج کر رہا ہوں، وہ آپ کو بھی مسلمان نہیں سمجھتے جو ان کی حمایت کر رہے ہو. وہ اتفاق سے دوسرے دن ان کا بیان بھی آ گیا کہ عدلیہ بھی کافر ہے، پاکستان کی فلاں بھی کافر، فلاں بھی کافر. اب فلاں فلاں پہ آپ خود لگا لیجئے، میں لگاؤں گا تو کچھ اور ہو جائے گا. صلوات بھیجیے محمد آل محمد پر. سب یہ بیان ہو، ان میں سے ایک ابھی زندہ بھی ہے، بڑا چیخ رہا چلا رہا ہے. لیکن دیکھیے 2003 اور آج کیا ہے، 2024. تو الحمدللہ خدا کا شکر ہے نا کہ جو بات تمہاری 23 سال بعد سمجھ میں آئی، ہم 23 سال پہلے سمجھ گئے تھے کہ یہ خوارج تھے، خوارج ہیں، خوارج رہیں گے. کیونکہ میرے مولا کا فرمان تھا نہروان کے بعد، کہ جب لوگوں نے کہا یہ فتنہ ختم ہو گیا، مولا نے کہا نہیں ختم نہیں ہوا، یہ انڈے بچے دیتا رہے گا. یہ انڈے بچے ہیں خوارج کے جو نظر آ رہے ہیں تمہیں. صلوات بھیجیے محمد آل محمد پر. तो ये हमारे शहादा के खून का सदका। अच्छा एक गुजारिश और करेंगे आपसे, देखिए आगे खासी जगह है, अगर एक ही बार जहमत कर ले थोड़ा थोड़ा सा आगे बढ़ाएंगे मुझे बड़ी आसानी हो जाएगी, थोड़ा थोड़ा सा आगे आ जाइए, जमा होते ना मुझे अच्छा लगता है, शाने से शाना मिला के बैठते हैं ताकत बढ़ती है हमारी। आइए तशरीफ लाइए, थोड़ा थोड़ा सा आगे जज़ाकल्लाह। तो वो अब सुनिए, चलिए आप अभी इतने सारे अशार सुन रहे थे, दो शेर मुझसे सुन लें, लेकिन मैं अब मसला ये है कि खुद भी शेर कहता हूँ ना, लेकिन जब दूसरे का पढ़ता हूँ तो नाम ले देता हूँ ताकि शुबा पैदा ना हो जाए, वरना लोग समझते शायद मौलाना का अपना शेर है, तो मेरा अपना नहीं, मेरे दोस्त हैं पड़ोसी मुल्क के खुर्शीद मुजफ्फर नगरी, उनके दो शेर आपको सुना रहा हूँ, और आज पूरा नक्शा आपको समझ में आ जाएगा कि 40 साल की मुसीबतों के बाद अल्हम्दुलिल्लाह हम सुरखरू भी हैं और सरबुलंद भी हैं, सुरखरू भी हैं और सरबुलंद भी, लाश बैत पड़ी है ले जाओ, लाश बैत पड़ी है ले जाओ, ये हमारी नहीं तुम्हारी है, लाश बैत पड़ी है ले जाओ, ये हमारी नहीं तुम्हारी है, दफन कर दो इसे यजीद के घर, करबला की जमीन हमारी है, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए सूरह बकरा, और तमाम के लिए जहां तक हमारी आवाज जा रही है, तमाम हमारे भाई बिरादरान जितने भी सब हमारे उसको सलाम समाज फरमाए, और बिल्कुल बेफिक्र होकर समाज फरमाए, हम वो उस किस्म का बात ही नहीं करते कि किसी की दिलाजारी की जाए या कुछ किया जाए, अपना मौकिफ ज़रूर पेश करते हैं मजबूती के साथ, लेकिन ये कि खामा खामे किसी की दिलाजारी करना, इस तरह की बातें करना, ये जेब नहीं देता, ख़ास तौर पे आज के माहौल में, आज के दौर में बिल्कुल भी नहीं, ऐसा नहीं होना चाहिए। लेकिन आइए जो बात करेंगे इंशाल्लाह सब के लिए खुदा ने चाहा तो फ़ायदेमंद होगी। सूरह बकरा 177वीं आयत का पहला हिस्सा, आयत बहुत तवील है, उसमें मजलिस नहीं पढ़ा, बोलने के लिए 3-4 मजलिस चाहिए। पहले हमने हिस्से का इंतखाब किया, लैसल बिर्रा अंतुवल्लु वुजूहकुम क़िबलल मशरिक़ वल मग़रिब, नेकी इसमें नहीं कि तुम मशरिक या मग़रिब की तरफ मुंह करके खड़े हो जाओ। तवज्जो है, आपका रिस्पॉन्स मुझे बताएगा कि तवज्जो है कि नहीं, क्योंकि मैं नहीं चाहता कि रात के इतने पहर में महदूद वक्त है उसमें गुफ्तगू भी करें, और मजमा बेदार रहना चाहिए, एक मतलब आप तक पहुंचाना चाह रहे हैं। लैसल बिर्रा अन तुवल्लू वुजूहकुम क़िबलल मशरिक वल मग़रिब, नेकी इसमें नहीं कि तुम मशरिक या मग़रिब की तरफ मुंह करके खड़े हो जाओ, फिर नेकी क्या है। वलाकिन्नल बिर्रा मन आमना बिल्लाहि वल यौमिल आखिर वल मलाइकति वल किताबि वन नबिय्यिन, नेकी ये है कि अल्लाह पर ईमान लाओ, रोज़े क़यामत पे ईमान लाओ, मलाइका पर ईमान लाओ, अंबिया पर ईमान लाओ, अल्लाह की किताबों पर ईमान लाओ। आगे भी वात अलमाला, लेकिन अभी हम यहीं से आगे नहीं बढ़ पाएंगे तो आगे क्या जाए, इसलिए हमने कहा आयत तो काफ़ी तफसीली है, हमें तो यही बात करना है। अब ये आयत कब की है, सब ने एक ही शान नज़ूल लिखी, जब तहवील क़िबला हुआ, जब क़िबला तब्दील हुआ, यानी बैतुल मुकद्दस से कहाँ हुआ, काबे की तरफ, एक बहस छिड़ गई मुआशरे में, ये क़िबला सही कि वो क़िबला सही, फला क़िबला से, जैसे आज भी बहस चल रही है कौन से क़िबला सही है, ये वाले क़िबला सही है कि वो वाले क़िबला सही है, है ना, आजकल ये बात चल रही है ना, ये निशानियों में से है, निशानियों में से है कि कौन से क़िबला सही है। एक सवाल आपसे मैं पूछता हूँ, ये पारा चनार पर जिन लोगों ने हमला किया, मोमिन को मारा और मुसलसल हमले हो रहे हैं, मैं इन हमला आवरों को क्या नाम दूं, आप बताइए क्या कहूं, यजीदी ना कहूं, नहीं कहूं, जिन्होंने कत्ले आम किया हमारा 40 साल, इनको क्या कहूं, जिन्होंने करबला पे हमला किया उन्हें क्या कहूं, जिन्होंने सामरा को तबाह किया उन्हें क्या कहूं, जिन्होंने बलक पे हमला किया, नजफ में धमाके किए, लाखों मोमिनीन को गुज़िश्ता चंद सालों में मारा है, 20 सालों में क्या कहो उन्हें, 1400 साल बाद फलसफा उलटने की कोशिश कर रहे हो कि बस वो एक यजीद था खत्म हो गया, अब किसी को नहीं, इसीलिए यजीदियत मुर्दाबाद का नारा लगता है कि जिस दौर में वो किरदार सामने आएगा उसी वक्त के यजीद पर हम लानत right there. Zindabad. Zindabad. Yeah. 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 अब भी किसी की समझ में नहीं आए तो अपनी समझ का मातम करो, अपने इल्म का मातम करो। इतनी सी बात नहीं समझ में आ रही कि क्यों यजीदियत? क्या कहूं तुम नाम बताओ ना, फिर मैं इनको क्या कहूं? क्या कहा जाएगा इनको? इन्हें अच्छा चलो नहीं समझ में आई अभी, चलो एक जुमला और कह दूं। बेटा मोबाइल बंद कर दे मेरे बच्चे, मेरे जान। ये बन रहे थे कितने सारे कैमरे मुझे मॉनिटर कर रहे हैं, मुझे मालूम है क्या क्या कमालात दिखाते हैं ये। इनमें से काम की निकालेंगे, दो मिनट क्यों मेरे रिकॉर्ड लगा देंगे, फिर मैं चीखता फिरूंगा। मैं भाई मैंने ये नहीं कहा था, पूरी तो सुन लो, दस मिनट की तकरीर तो सुन लो मेरी भाई, पूरी एक घंटे की तो सुन लो। ये आजकल चल रहा है, लेकिन ये नहीं पता कि कितना बड़ा गुनाह है। देखिए हम आपको एक मिनट में, बेटा सब बच्चे मुतवज्जे हो, खासतौर पर जवानों बच्चों को एक मसला बताना चाह रहा हूँ। फिक्र देखिए, आपने सुना है, सब जानते हैं, जितने हम जब कोई एक नेकी करते हैं वो जहां तक जाए सवाब है ना, लाखों तक जाए सवाब है कि नहीं है? और जब कोई बदी करेगा लाखों तक जाता है, जाएगा ना? कोई भी बुरा काम करेगा जहां तक उसके असरात मतलब जाएंगे वहां तक अजाब बढ़ता जाएगा ना। इसीलिए तो आज तक यजीद पे लानतें भेजते रहे है ना, जा रहा है ना। हाँ बेटा, व्यूअरशिप के चक्कर में, चंद सब्सक्राइबर के चक्कर में एक भयानक हेडिंग लगाई और दो मिनट उसकी बिचारे की डेढ़ घंटे की तकरीर में से दो मिनट की बात निकाली और लगा दी और खुश हो गए आप। ओ मुझे तो 2,00,000 मिल गए, नहीं 2,00,000 गुना मिल गए भाई, समझे? अगर इंतिशार फैला, कौम में इंतिशार फैला वो अलग, झूठ फैला वो अलग। और सोच ही नहीं रहे अच्छे भले दीदार लोग ये काम कर रहे हैं भाई, कोई अच्छी बात, कोई पॉजिटिव बात चलाओ जिससे कौम की हिम्मत बढ़े, जिससे कौम का हौसला बढ़े। पूरी मैं मिसाल दूं आपको, सुनिए। मैं एक जगह पढ़ रहा था, इमाम जाफर सादिक अलैहिस्सलाम का मुनाज़रा। मैंने कहा तवज्जो रखिएगा, मैं बहुत महदूद वक्त है, मेरे बच्चे ने मुझे बहुत सारी बातें कही, अल्लाह उसको सलामत रखे और हमारे ऐसे जवानों को सलामत रखे। मैं खुदा दिल से दुआ नहीं करती कि उसने खुद मुझे इतनी बातें बताई कि मैं हैरान हो गया कि जब तक ये शऊर मौजूद है कौम में तो इस कौम को शिकस्त दे ही नहीं सकता है। बात है शऊर की। तो वो मैं नकले कौल कर रहा था, एक मुनाजरा इमाम का बसरे से गुरु आ गया था, हदीसें बयान कर रहा था, झूठी हदीसें। अच्छा इमाम को पहचानता नहीं था, इमाम के सामने बैठा के फलाने ने ये कहा, उसमें एक उसने हदीस बयान की, इमाम ने कभी और सुनाओ, इमाम को नहीं पहचानते। ये बड़ा तफसीली मौजू है, हमने पढ़ा है अशरा, उसी में से किसी ने ये करतब करने की कोशिश की थी, लेकिन अल्लाह ने मेरी इज्जत रखी और लोगों को मालूम हुआ था, लोगों को मालूम था कि बकवास कर रहे हो, पूरी तकरीर तो सुनो मौलाना की, मौलाना ने कहा कि। अब मैं उसका कौल नकल कर रहा हूँ कि इमाम ने कहा कि बताओ क्या, तो उसने कहा, अब ये खवारिज ने कहा कि इमाम ने फरमाया, यानी जाफर इब्ने, वो इमाम को नहीं कहते थे ना, जाफर इब्ने मोहम्मद ने कहा कि कुल्लु नबीइन हलालुन इल्लल खमर, हर किस्म की शराब हलाल है सिवाय अंगूर की शराब के। अब मैं नकल कौल कर रहा हूँ ना, अब उसने क्या किया, वो उड़ा दिया। अब मैं कह रहा हूं कि जाफर सादिक ने फरमाया, मैं ही कह रहा हूं ना, पहले वाला तोड़ गया ना जुमला, कि वो कह रहे हैं, वो तोड़ा दिया उसने, जाफर सादिक ने फरमाया कुल्लु नबीइन हलालुन इल्लल खमर, हर किस्म की शराब हलाल है सिवाय अंगूर की शराब के। 10 सेकंड कितने लगे, 10 सेकंड की क्लिप आ गई। अब आगे बढ़ाने वालों को कुछ नहीं पता कि पहले क्या कहा है, बाद में क्या कहा, इसका जवाब दिया नहीं दिया, मान लो लोगों को खेल चाहिए, गलत। कोई इज्जतदार नहीं छोड़ा तुम लोगों ने, पूरी कौम में कोई शख्स नहीं बचा जिसकी इज्जत छोड़ दियो तुम लोग। एतबार किस पे करेंगे फिर, भरोसा किस पे करेंगे फिर, झूठ 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 का बाजार गर्म करिए। और सोच नहीं रहे हो कि कितना बड़ा अजाब अपने सर ले रहे हो कौम में इंतिशार फैलाने का, कितना बड़ा गुनाह। समझ में आई हमारी बात? समझ में आई है तो आपकी सलावत की आवाज बताएगी कि आपको समझ में आई। आइए फिर आपको वापस वहीं पर लेके, तो आप समझ में आ गया, वो उनको क्या कहूं वहीं पर मैं, बता दो भाई कोई नाम बता दो। नहीं नहीं नहीं, करबला के बाद दो कैंप बन गए। क्या बन गए? दो। एक हुसैन का कैंप क्या कहलाया? हुसैनियत। क्या कहलाया? यानी कयामत तक जो जुल्म से टकराते रहेंगे वो हैं हुसैनी। और दूसरा कैंप हुआ यजीदियत। जो उस किरदार के साथ आएगा वो क्या कहलाएगा? इसीलिए आज मुसलमान नहीं, सुनो अली के शियो, सिर्फ मुसलमान नहीं, दुनिया के मजाहिब का आम आदमी यूरोप हो, अमेरिका हो, ऑस्ट्रेलिया हो, जाओ सर्च करो देखो, आम लोग अपनी हुकूमतों के खिलाफ क्यों निकल आए? इसलिए कि मजलूमों ने आवाज लगाई, वो इंसान हैं, उन्हें भी समझ में आया कि ये जो हो रहा है ये जुल्म और बर्बरियत है, यही यजीदियत है। देख रहे हैं ना आप, देख रहे हैं ना आप, यूरोप अमेरिका में उनके आम आदमी निकलते चले आ रहे सड़कों में, जी ईसाई है, उनको तो इस्लाम से ताल्लुक नहीं, लेकिन इंसानियत क्यों? आवाज हमने लगाई है। अगर कोई कौम जिसके कत्लेआम हो रहा है, जिसके मासूम बच्चों की लाशों के टुकड़े हो, अल्लाह के बंदों, तुम्हारे मुल्क में अगर गैर मुस्लिमों पे ऐसा जुल्म होगा तो खामोश रहोगे? हम तो नहीं गए, हम तो गए उनकी जगहों पर भी गए। क्यों? मसला मजहब का थोड़ी है यहां पे, मसला इंसानियत भी तो कोई चीज है, और अहले बैत के चाहने वालों से ज्यादा इंसानियत है किसी के पास? है किसी के पास? वो सैयद सज्जाद जो भाई के कातिल को सैराब करे, और फिर वो तो वो मजलूम कौम है जो अल ऐलान तुम्हारा नाम लेके कह रही है कि दुनिया में सिवाय हुसैनियों के कोई हमारी हिमायत नहीं कर रहा। कैसी बातें करते हो? वो एक का मैं सुन रहा था, बुकरात आजम बैठे हुए, बुकरात आजम है सारे, बुकरात आजम बैठे हुए कह रहे नहीं इनका फातिहा नहीं पढ़ना, इनका फातिहा का फायदा नहीं। अच्छा बात कहां तक जाएगी फिर? नमाज जनाजा क्यों पढ़ाता है फिर तू? क्यों पढ़ता है उसमें? अल्लाह मग़फिर लिल मोमिनीन वल मोमिनात वल मुस्लिमीना, छोड़ देना फिर पढ़ाना। आप सब पढ़ते नहीं? पढ़ते, सुनते तो है ना नमाज जनाजा में, अल्लाहुम्मा ग़फ़िर लिल मोमिनीना वल मोमिनात वल मुस्लिमीना। हदीस से किसा भी पढ़ी होगी ना, पढ़ी थी, और रोज पढ़ते हैं या सुनते हैं? कोई शिया नहीं है ऐसा, कम से कम जुमेरात को तो सुनते ही होगा, है ना? जिंदगी में कितनी बार सुनता है हर मंजिल से पहले? क्या है आखिर में, क्या काली ने फुजना वफाजू शियातुना वा मुहिब्बीना। ये लफ्ज याद कर लो, आज जाके घर पे देख लेना कि इसको जबानी याद कर लो, शियातुना वा बस सोए दो फिर दुनिया वाला आखिरा कामयाब हो गए। कौन कौन? शिया और मेरे शिया और इसका मतलब शिया अलग है मुहिब खुद पढ़ता है, समझ में नहीं आ रहा, नजर नहीं आ रहे मोहिब्बीन, सोशल मीडिया पे नहीं देख रहे कितने मोहिब्बीन और बड़े बड़े उलमा निकल निकल के अब तो आ रहे हैं कि हमें बताया गलत था, जो कुछ है अहले बैत है, जो कुछ है हदीस सकलैन है, जो कुछ है हदीस गदीर है, जो कुछ है वाकई मुबाहला है, उन्होंने अपने मजहब भी नहीं बदले, लेकिन अहले बैत से मोहब्बत का ऐलान कर रहे हैं या ना? तो हदीस किसा में से फिर निकाल दो फिर मुहिब्बों का लफ्ज, खाली तुम्हें अपनी फड़ी हुई है तो फिर निकालो ना मुहिब। मुहिब कौन? शिया नहीं है लेकिन अहले बैत का दिल से चाहता है, अहले बैत से मोहब्बत करता है। ठीक है, उसको बचपन से जो परवरिश हुई उसको सही बातें नहीं पहुंची, कुछ नहीं हो तो उसका क्या कसूर है, लेकिन उसके दिल में इश्क अहले बैत का नूर तो है ना। और कितने निकल निकल के आ रहे हैं मालूम है ना आपको? अभी आप इंतजार करें, देखते जाइए क्या हो रहा है, अभी गोल के गोल आएंगे, और वो भी अहले इल्म के लिए। नाचीज आपसे कह रहा है और किसी वजह से कह रहा है, अभी तो ना मालूम कितने पर्दे में बैठे हुए निकल के आ रहे हैं, आहिस्ता 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 सब कह रहे हैं भाई बात यही है। क्यों? एक फलस्तीनियों की हिमायत ने तशय्यो को पूरी दुनिया में वो इज्जत दी है,
وہ عزت دی ہے کہ غیر مسلموں کے سر بھی جھک گئے کہ واقعی اگر کوئی مظلوموں کا حامی ہے تو وہ حسین کے عزادار ہیں.
اگر کوئی غزہ کے مظلوموں کا حامی ہے تو سمجھ آگئی بات ہماری. بس عزیزو خدا کے لیے, خدا کے لیے اپنے راستے سے مت ہٹنا, مظلومیت کے راستے سے نہ ہٹنا. کوئی بھی ہو مظلوم, کسی بھی مذہب کا ہو, شیعہ کا کام ہے اس کی حمایت کرنا. ہمارے ساتھ کسی نے کچھ بھی کیا ہو, ان بیچاروں نے تو کچھ کیا بھی نہیں, وہ تو اب تمہارا نعرہ لگا رہے ہیں. معلوم ہے آپ کو, جاؤ سرچ کرو نا ان کی لاشوں پر, وہ لبیک یا حسین کہتے ہیں لاشوں پر, اپنے بچوں کی لاشوں میں. ایک عورت کی فریاد سن جو فریاد کر رہی ہے لبیک یا حسین, اور کیا چاہتے ہو؟ ان کے خلاف پروپیگنڈا کیا, اسرائیل کے ایجنٹ ہو گئے ہو تم؟ لگ تو ایسے ہی رہا ہے, کوئی ٹاسک مل گیا تم کو, اس ٹاسک پہ کام کر رہے ہو کہ شیعوں کو اس حمایت سے کسی طرح علیحدہ کر دیا جائے. تم جیسے پتہ نہیں کتنے آئے اور تاریخ کے سیاہ بابوں میں گئے, گم ہو گئے. ہو نہیں سکتا کہ حسینی اپنا راستہ چھوڑ دیں, چھوڑ ہی نہیں سکتے. کیسے ہو سکتا ہے مظلوموں کی حمایت کو چھوڑ دیا جائے؟ صلوات بھیجیے محمد آل محمد پر. ابھی وہی بہت سارے یہ چینچی پی پی جو کرتے ہیں, ابھی شہدائے پاکستان کے فاتحہ پڑھوا رہے تھے. میں نے کہا کیوں بھائی, تفریق کی کہ نہیں کی, الگ الگ کیا نہیں کیا؟ اب شرمندہ منہ اتنا سا. میں نے کہا اب کیوں پڑھوا رہا ہے فاتحہ, الگ کرنا بھائی. تو سارے شہدائے پاکستان کا آپ سب سمجھ لیں, شہدائے پاکستان میں کون کون شامل, اب کیوں پڑھوا رہا ہے فاتحہ؟ کیوں اوپر سے ڈنڈا آ رہا ہے؟ وہاں کے لیے یہ, ان مظلوموں کے لیے یہ بکواس کرتے ہیں جن کے گوشت کے چتھڑے اڑ رہے. یہ ہزاروں کے علاوہ پتہ نہیں 100,000 تو دفنے ملبے میں. انسان بنو, تمہارے سینوں میں انسان کا دل نہیں ہے جو اس قسم کی باتیں کرتے ہو؟ حیوان پہ ظلم ہوتا نہیں دیکھ سکتا شیعہ, تم کیا باتیں کر رہے ہو؟ اس حسین کے ماننے والے جس نے ہر کے لشکر کو پانی پلایا, تو ہر کے لشکر کو فکر نہیں تھی اپنے جانوروں کی, مگر حسین کو تھی. ٹھیک ہے نہیں تھی؟ حسین کو ان جانوروں کی فکر تھی, ان کے حیوانوں کو پانی پلاؤ. اس ضامن آہو کے ماننے والے ہو جس نے ضمانت لی تھی, یاد ہے؟ بھولے تو نہیں ہو؟ کیا باتیں کرتے ہو؟ کس طرف ہماری قوم کو ڈالنا چاہتے ہو, بہکانا چاہتے ہو؟ نہیں نہیں نہیں, ہو نہیں سکتا. ہم کبھی اپنے مولا کے فرمان کو بھلا ہی نہیں سکتے. کون علی ظالم خصما وللمظلوم عونا. شیعہ سنی تھوڑی کہا میرے مولا نے, مسلم غیر مسلم بھی نہیں کہا. مولا نے دو تقسیم کی, ظالم کے دشمن اور مظلوم کے مددگار. ظالم ہماری صفوں میں ہوگا, اس کے مظلوم کہیں بھی ہوگا. یہ مولا کہہ رہے ہیں, میں تھوڑی کہہ رہا ہوں. سمجھ آ گئی بات؟ آئیے پھر واپس آپ کو لے کر آئے. ایک صلوات بھیجیے محمد آل محمد پر. تو یہ سمجھ میں آئی بات, یہ مشرق یا مغرب کی طرف منہ کھڑے کرنے سے کچھ نہیں ہوتا. یہ بحث چل رہی تھی معاشرے میں, یہ مشرق کی طرف منہ کر کے صحیح ہے, بیت المقدس کی طرف منہ کریں, ادھر تو بحث چل گئی. اچھا اس میں اصل چیز جو تھی اللہ کی عبادت, وہ تو پیچھے رہ گئی, اپنے مسئلے آگے آ گئے. جیسے ہمارے یہاں ہوتا ہے نا کبھی کبھی, پورے عالم اسلام کی بات کر رہے ہیں, صرف آپ کی بات نہیں کر رہے, کبھی کبھی ہستیاں پیچھے چلی جاتی ہیں, اپنے جھگڑے آگے آ جاتے ہیں. سمجھ گئے نا؟ میں بڑا کہ تو بڑا, میرا پروگرام کہ تیرا پروگرام, میرا یہ میرا وہ, میرا وہ تیرا وہ, سب چلتا ہے, نہیں چلتا معذرت کے ساتھ, ہے نا؟ تو معلوم وہ تو پیچھے ہو گئے, یہ اپنے مسئلے آ گیا. تو وہاں بھی یہی ہوا, قبلے کے چکر میں پبلک بھڑ گئی. پھر یہ آیا تھا, نیکی یہ نہیں ہے اس کے اوپر جھگڑا کر رہے ہو, اللہ تو ہر طرف ہے, ہے نا؟ یہ تو آزمانے کے لیے تمہیں حکم دیا گیا ہے کہ رسول کو مانتے بھی ہو دل سے یا نہیں مانتے ہو. سمجھ میں آئی بات؟ ابھی بتاتا ہوں نا بھید کیسے کھولتا ہے قرآن. قرآن بھید کھولے گا, تمہیں بھیجا گیا ہے, پتا تو چلے نا کہ کتنے دل سے تم ایمان لائے ہو اللہ کے رسول میں, پتا تو چلے نا. چیچی پی پی کون کرے گا, اور کون ہے کہ ادھر رسول مڑیں گے ادھر وہ مڑ جائے گا؟ ایک کے سوا کوئی مڑا بھی نہیں, تاریخ گواہ ہے. علی کے سوا کسی نے نہیں بدلا تھا، سوائے علی کے کوئی نہیں مڑا تھا، بعد میں سب بڑے تھے۔ علی نے انتظار تھوڑی کیا، سوال تھوڑی کیا، کچھ نہیں۔ علی نے تو یہ دیکھا کہ رسول کا رخ مڑ گیا، جب رسول کا رخ مڑ گیا تو بس علی تو وہی ہے جو بچپن سے سائے کی طرح ساتھ ساتھ ہے نا، بس وہ سایہ تھا، جدھر رسول مڑے سایہ بھی ادھر ہی چلا گیا۔ صلوات بھیجیے محمد آل محمد پر۔ ٹھیک ہے جناب، آئیے، یہ بھی ایک مسئلہ بڑا اہم ہے۔ ہم نے کہہ دیا ہم بار بار گھڑی کیوں دیکھ رہے ہیں، ہم تو دو گھنٹے پڑھ سکتے ہیں، لیکن ہمیں احساس ہے آپ کا نا، بہت دیر سے آپ بیٹھے ہیں، میرے بعد میرے بھائی کو بھی پڑھنا ہے، نوحہ خانی بھی ہوگی، میں ان سب چیزوں کو پیش نظر رکھ کے مجلس پڑھ رہا ہوں۔ اب آئیے اصل مسئلہ کیا ہے، ولکن البر من آمن باللہ۔ اصل مسئلہ تو یہ کہ پہلے ایمان لاؤ۔ بھائی سوال یہاں ہے بڑا گہرا، پہلا حصہ آیت کا کیا فرما رہا ہے پروردگار؟ لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب، نیکی اس میں نہیں کہ تم یہ مشرق یا مغرب کی طرف منہ کر کے، بھائی یہ مشرق یا مغرب کی طرف منہ کر کے کون کھڑے ہو رہے تھے؟ مسلمان تھے نا، اللہ پر ایمان لائے تھے نا، پھر یہ کیوں کہا جا رہا ہے ولکن البر من آمن باللہ؟ نیکی تو یہ کہ اللہ پر ایمان لاؤ، معبود نماز پڑھتے ہی وہی جو تجھ پر ایمان لائے۔ آپ نماز پڑھ رہے ہیں، سب پڑھ رہے ہیں، میں پڑھ رہا ہوں، آپ پڑھو، کوئی آ کے کہتے بھائی نیکی یہ نہیں ہے، ادھر منہ کر کے کھڑے ہو جاؤ، اصل چیز تو اللہ پر ایمان لو۔ اب نماز ہی وہی پڑھے گا جو ایمان لائے گا، تو سوال ہو گیا نا پیدا، آیت میں ہی سوال آ گیا نا، کہ ابھی یہ کہا جا رہا ہے کہ نیکی یہ نہیں ہے کہ مشرق یا مغرب کی طرف منہ کر کے کھڑے ہو جاؤ، ابھی یہ فرمایا جا رہا ہے کہ بلکہ نیکی تو یہ ہے کہ اللہ پر ایمان لاؤ، روز آخرت پر ایمان لاؤ۔ بس اس کا مطلب یہ ہوا کہ مشرق یا مغرب کی طرف منہ کر کے کھڑے ہونا، قبلے کی طرف رخ کر کے نماز پڑھنا اور ہے، ایمان لانا اور ہے۔ ایمان کسی اور چیز کا نام ہے، ممکن ہے قبلے کی طرف رخ کر کے کھڑا ہو اور اللہ کے دشمنوں کے ساتھ ہو۔ سمجھ میں آ گئی بات؟ ممکن ہے اللہ اکبر کہہ رہا ہو مگر سامراجی طاقتوں کے سامنے سرنڈر کر دیا ہو۔ سمجھ میں آ رہی ہے بات؟ ممکن ہے لا الہ الا اللہ کہہ رہا ہو لیکن نہ معلوم کتنے بت آستینوں میں چھپائے ہوئے ہیں، نہ معلوم کتنے بتوں کے سامنے سجدے کر رہا ہے، یہ بڑی طاقت ہے، وہ بڑی طاقت، فلاں بڑی طاقت، فلاں بڑی طاقت، یہ پٹی پڑھائی جاتی ہے نا، ہے نا، یہ پٹی پڑھائی جاتی ہے۔ ارے کون لڑے گا، اتنی بڑی بڑی طاقت کون لڑے گا، پاگل ہو گئے؟ آؤ تمہیں نتیجہ دیتا ہوں۔ بات سمجھ میں آ گئی کہ مجھے ہے حکم لا الہ الا اللہ۔ پروردگار ان بزرگوں کا سایہ ہم سب پر سلامت رکھے۔ صلوات بھیجیے محمد آل محمد، بلند آواز آئیے آئیے آئیے، سمیٹے بیان کو، آپ کو منزل کی طرف لے کر چلیں۔ ایک بار اور صلوات عنایت فرما دیجئے گا، اللہ اکبر کہنا اور ہے، زبان سے لا الہ الا اللہ کہہ دینا اور ہے، عمل کے میدان میں بتاؤ نا، عمل کے میدان میں پٹی پڑھا رہے ہو، ان سے کون لڑے گا، یہ کیسی طاقت ہے، وہ کیسی طاقت ہے، سنو ایمان کسے کہتے ہیں۔ بحث ہو گئی دو شخصیات میں، دونوں محترم، سمجھ گئے آپ، ہم تنقید نہیں کر رہے، ہم بہت محترم شخصیت ہے۔ فتح مکہ ہو گیا، جناب عباس ابن عبد المطلب رضی اللہ تعالیٰ عنہ، جانتے ہیں نا آپ حضور کے چچا جناب عباس، جناب عبداللہ ابن عباس کے والد اور خود مولا عارفان کے چچا، سگے چچا عباس ابن عبد المطلب، اور حضرت طلحہ ابن ابی عثمان یا عثمان ابن ابی طلحہ، یہ نام سے تصحیح کر لیجئے گا، بہرحال میں نے بتا دیا کہ یا طلحہ ابن ابی عثمان یا عثمان ابن ابی طلحہ، بنی عبد الدار سے ان کا تعلق ہے، تاریخی واقعہ ہے، میں لیکن نہیں جاؤں گا تفصیل میں، پھر وہ لمبی ہو جائے گی بات۔ خلاصہ یہ کہ طلحہ، جناب طلحہ کے پاس ہے چابی، کس کی؟ خانہ کعبہ کی، دروازے کی، جس کو چاہیں آنے دیں، نہیں آنے تو سب کو ہی دیں، مرادی کہ چابی کلید بردار ہوا ہے، کیونکہ بنی عبد الدار کے پاس چابی تھی نا، جناب قصی نے اپنے بیٹوں میں جب منصب تقسیم کیے تھے تو عبد الدار کو کیا دیا تھا، چابی، تو وہی سلسلہ چل رہا تھا، وہی سلسلہ عبد مناف کو دیا تھا سقایہ، اور کریفادہ سکھایا. وہ آ رہا تھا جناب عباس ابن عبد المطلب کے بعد ہے نا, ایک بیٹے کو لوا دیا تھا اور ایک بیٹے کو اور کون سا تھا حجابہ کا دیا تھا. بہرحال یہ چار پانچ عہدے تھے جو الگ الگ دے دیے تھے. اب ان دونوں میں ہو گئی بحث فتح مکہ کے بعد. حضرت عثمان ابن ابی طلحہ رضی اللہ تعالیٰ عنہ اور حضرت عباس ابن عبد المطلب رضی اللہ تعالیٰ عنہ میں بحث ہوگی. وہ کہتے تھے میرا رتبہ بڑا, وہ کہتے تھے میرا رتبہ بڑا. وہ کہتے تھے میرے پاس خانہ کعبہ کی چابی ہے, میں دروازہ کھولتا ہوں اور بند کرتا ہوں جب لوگ آتے ہیں. اور جناب عباس کہتے تھے سارے حاجیوں کا زائرین کا سارا سال کھانے پلانے 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 کا انتظام ہمارا ہے, سقایہ حاجہ زمزم ہمارے پاس ہے, کھانے پلانے کا. اب دونوں میں بحث ہو گئی, فیصلہ نہیں ہو پا رہا. ایک شخص گزر رہا تھا وہاں سے, نہ اس کے پاس بیچارے کے پاس خانہ کعبہ کی چابی, نہ اس بیچارے کے پاس رفادہ, نہ اس کے پاس سقایہ, نہ اس کے پاس لوا, نہ اس کے پاس اجابہ, یعنی کچھ بھی نہیں تھا. پرچم تو ملے اسے, وہ الگ بات ہے, میں یہ بات کر رہا ہوں اس عہدوں کی جو اس میں تھے مکے میں خانہ کعبہ. اس کو روک لیا, بھائی یہ فیصلہ کرے گا, کیونکہ اللہ کے رسول سے سنا تھا کہ تم میں سب سے بہتر فیصلہ کرنے والا علی ہے. اقضاکم علی, یاد رکھیے گا یہ ہمارے برادران کی ابھی روایت موجود ہے, سمجھ گئے آپ. اقضاکم علی, تم میں سب سے بہتر فیصلہ کرنے والا کون ہے؟ علی. علی گزر رہے, اب سمجھ گیا. اب جناب میں مولا کہنا ہے, وہ تو کچھ بھی نہیں تھا نا بھائی, نہ چاہ بھی نہ کوئی, نہ ان کا یہ فیصلہ صحیح کرے گا, ان کے پاس کچھ بھی نہیں, اور پھر ہے بھی سب سے بہتر فیصلہ کرنے والا کالی. ٹھہریے, اب مولا رکے, جی فرمائیے. دونوں محترم ہستیاں, کہ بھائی ہمارا یہ قضیہ چل رہا ہے, آپ فیصلہ کیجیے ہم میں کون افضل. جانتے کیا جواب دیا علی نے؟ مولا عارفان فرماتے کہ آپ دونوں سے میں افضل. صاف صاف کہہ دیا. اب دیکھیے بتا رہا ہوں کیا ہے, کیا بات ہے. لیس البر ان تولوا وجوہکم قبل المشرق والمشرق نا والمغرب, کیا مطلب ہے؟ اب آپ کی سمجھ میں آ جائے گی پوری بات. میں تم دونوں سے افضل ہوں, کہہ دوں گا کیسے افضل ہوگا, آپ کے پاس تو کچھ ہے ہی نہیں, کوئی منصب نہیں, کوئی عہدہ نہیں, آپ کیسے افضل. کہا میں اس وقت ایمان لایا جب آپ لوگ نہیں لائے تھے, میں نے اس وقت ہجرت کی جب آپ لوگوں نے نہیں کی, میں نے اس وقت جہاد کیا جب آپ لوگوں نے نہیں کیا, میں اس وقت رسول کے بستر پہ سویا جب چاروں طرف سینکڑوں ننگی تلواریں موجود تھیں. اپنے فضائل علی نے گنانے شروع کر دیے, میں یہ. اب تو جو نام مسئلہ پڑ گیا, اب تو ایک اور ہے, اب رسول کے پاس چلو. اب کس کے پاس چلو؟ علی. اب آپ بھی آ جائیے, اب مسئلہ آگے بڑھ گیا, بات آگے نکل گئی. علی کیا کہہ رہے ہیں؟ حوالہ کیا دے رہے ہیں؟ ایمان. اب یہ نہ سمجھے گا کہ جو لکھا جاتا ہے بچپن میں ایمان لائے, جب بھی لائے تم سے پہلے لائے, ٹھیک ہے نا, وہاں ایمان کا مسئلہ, لیکن لوگوں کو سمجھانے کے لیے بتا دی بات, ایمان پہ تھا جب تم نہیں تھے. تو جب آپ لوگ نہیں تھے, بھئی احترام سے نام لو, آج کل مسائل خراب ہو رہے ہیں بہت زیادہ. صلوات بھیجیے محمد آل محمد پر. آئیے آئیے بس سمیٹ ختم کر رہے ہیں بیان کو. حضور کے پاس فیصلہ آ گیا, جناب عباس ابن عبد المطلب نے مقدمہ رکھ دے کے, اے حبیب خدا ہمارا تو یہ مسئلہ چل رہا تھا, بیچ میں علی آ گئے, ان کو کہا فیصلہ کرو, وہ کہہ رہے ہیں میں تم سے بھی افضل, آپ جانتے ہیں علی کے پاس تو کچھ بھی نہیں, دنیاوی طور پہ بھی تو کچھ نہیں تھا, علی کے پاس تو کچھ نہیں, نہ چابی ہے, نہ رفادہ ہے, نہ سقایہ ہے, کچھ بھی نہیں, اور نہ ہی وہ ندوہ ہے. ہاں پانچواں جو مجھے نام نہیں یاد آ رہا تھا, ندوہ جہاں فیصلے ہوتے تھے نا ان کے بیٹھ کے, وہ سر لوا ندوہ یہ سارے تھے, لوا ندوہ رفادہ سقایہ اجابہ یعنی وہ چابی والا کیس, تو جو کچھ نہیں. تو اللہ کے رسول خاموش ہو گئے, کیونکہ مسئلہ علی کا ہے نا, یہ نہ کہیں بھائی, یہ نہ کہیں داماد, وہی وہی وہی. اب جا کے سورہ توبہ کی, میرے کہنے پہ ایک بار گزارش کر رہا ہوں, 17 آیات سے لے کے 21 آیات تک پڑھیے گا, پھر آپ کو جو کیفیت آپ کو نصیب ہوگی. ابھی نہیں, صبح پڑھ لیجئے گا, فجر کی نماز کے بعد پڑھ لیجئے گا, اور ماشاءاللہ رات بھر عزاداری کرتے ہیں. میرے مجھے یقین ہے, میں حسن ظن رکھتا ہوں کہ جو رات بھر جاگتا ہے وہ بغیر نماز کے کیسے سوئے گا, نہیں سو سکتا. ایک مسئلہ بتا دوں بچوں, اپنے بچوں سے کہہ رہا ہوں, بزرگوں سے نہیں, بیٹوں سے. دیکھو یاد رکھو ایک بات ہے, ہوتا نا کہ مجلس میں مسئلے لے کے بیٹھ جاتے ہیں, وہ خدا کے بندو پھر کہاں بتائیں مسئلے, یہ بتاؤ چوراہے پہ کھڑے ہو کے بتاؤں, نہیں کہاں جا کے بتاؤں, پھر پارک میں کھڑا ہو جاؤں, کہاں کھڑا ہو جاؤں. اللہ کے بندو जो कुछ भी हुसैन ने किया है ना, कुछ तो ऐसा है जो इतना कीमती है जिसे बचाने के लिए हुसैन ने अपना अली अकबर दिया। समझ में आ रही है बात? कुछ वो क्या है, वो कुछ क्या है आप खुद बता दो। गांव देहात वाले से भी पूछोगे ना मोमिन तो कहेगा वो अल्लाह का दीन है, वो शरीयत मोहम्मदी है ना। बस मेरे बच्चे कभी ऐसा ना करना हुसैन। इसीलिए तो देखो ना हमारे अज़ा खाने मस्जिदें साथ साथ होती हैं ना, क्यों? हुसैन को इतना ख्याल है इस मसले का कि हुसैन को अपनी ज़ियारत भी कबूल नहीं है दो रकात नमाज के बगैर, है ना? है ज़ियारत वारिसा, अल्लाह को ना भूलना, अल्लाह को। और नमाज के बाद ज़ियारत, आपने रिश्ता देखा अल्लाह और हुसैन का, ताल्लुक देखा? इतना आसानी से मैंने आपको बताया है, अब भी किसी की समझ में नहीं आया तो भाई मैं क्या करूं, है ना? तो नमाज पढ़ के सोते हैं, अगर इतनी देर जाग रहे हो तो दो रकात नमाज, दो मिनट, कितने? दो मिनट नहीं दे सकते? अभी सारी बातें कर रहे हो, आपको बहुत सारी फजूल बातें किए जा रहे हो, दो मिनट दे दोगे? तो ये अच्छा, ये अहकाम पहुंचाए किसने? हजरत जिब्राइल ने आके बताए, किसने बताए? क्यों सादिकीन है ये? क्यों क्यों सादिकीन है? समझ में आ रहे? इसीलिए तो सादिकीन है कि इन्हीं ने कहा अल्लाह एक है तो हमने मान लिया, हमारे पास दलीलें कहां थी? ये सादिकीन है। ये अहकाम जितने भी अल्लाह के आए हैं, जो इनका मुनकिर है ना वो मासूम की सदाकत का मुनकिर है, क्योंकि ये अहकाम मासूमीन ने पहुंचाए हैं और किसी ने नहीं पहुंचाया। समझ में आ गई मेरे बच्चों को बात? आइए बेटा आगे लेकर चले आपको, बस फैसला अब वही आती है। शिकायतुल हाज व इमारतुल मस्जिदिल हराम का बनावना बिल्ला, क्या तुमने ये गुमान कर लिया, वही क्या तुमने ये गुमान कर लिया कि हाजियों को पानी पिलाना, इमारत का इंतजाम कर देना, ये सब करने वाला उसके बराबर हो सकता है जो ईमान लाया, जिसने हिजरत की, जिसने अल्लाह की राह में जिहाद किया? ला यस्ताउन, कभी भी ये दोनों बराबर नहीं हो सकते। काबे की चाबियां रखना और बात है, काबे का पासवान होना और बात है। अब भी चाबियां किसी ना किसी के पास तो हैं, लेकिन पासवान वही है जो आएगा। समझ में आ गई? वह क्यों आएगा? जब ही तो आएगा जब कुफार के लश्कर पहुंच चुके होंगे वादी बैदा तक, और आसार भी नमूदार हो रहे हैं, निशानियां जाहिर हो रही है कि नहीं हो रही? बस तो अब यकीन रखो अल्लाह के वादे पे कि अब कुछ ना कुछ होने वाला है, कुछ जाहिर होने वाला है। हालात जितने खराब हो रहे हैं, हम जैसे लोगों के यकीन में इजाफा हो रहा है। अब आइए, कौन है ईमान वाले? खत्म मसाइब के लिए रब्त देने के लिए दो चार लफ्ज़ से कह रहा हूं। दज्जाली निजाम पूरी दुनिया पे हावी हो गया, हो गया ना? वो दज्जाल वो एक आंख वाला आदमी नहीं होगा कोई जिसके पेशानी पे आंख हो गई हो, जो बच्चों को डराने के लिए बताए थे, वो इस्तियारे हैं, अलामात हैं, जो रिवायात आई है ना वो क्या है? समझाने के लिए। ये ग्लोबल आई क्या है? ये दज्जाल की जो एक आंख है वो क्या है? ग्लोबल आई। ये जो आप खोलते हो ग्लोबल आई, ये है वो दज्जाल, ये है वो दज्जाल जो एक डॉलर के नोट पर बैठा हुआ है, अहराम मिस्र की तस्वीर और ऊपर नोक के ऊपर आंख, एक आंख बनी हुई है दज्जाल। समझ में आ रहा है? और ये पूरे सारे हरबे जो बताए गए कि रिवायत में ये होगा सब हरबे से हमला कर दिया ना इसने, फहाशी उरियानी ये वो, जिसका जो पैसा भूख, ये आटा देगा, नमक देगा, जो तुम्हें चाहिए देगा, वो देगा, वो चाहेगा तो नहीं मिलेगा, बिजली या गैस, अब तो समझ में आ रहा है, वो चाहेगा तो मिलेगी, वो नहीं चाहेगा तो। यह दज्जाल पूरी दुनिया सरेंडर कर देगी दज्जाल के सामने, सजदा रेस। वही हमें पट्टी पढ़ाई जाती है ना, प्लांटेड दानिश्वर, प्लांटेड इंटेलेक्चुअल, प्लांटेड तजिया निगार, पागल है लोग, कहां लड़ेंगे, वो यूं ताकत, वो यूं ताकत, यूं मारेंगे हवा से, तुम्हें पता भी नहीं चलेगा। यह है दज्जाली निजाम, और यही रिवायात में कि यह आलम हो जाएगा लोगों का कि वो जिसको चाहेगा वो कौम बाकी बचेगी, जिस कौम को चाहेगा मिटा देगा। लेकिन ये सारे तज्जिये करते हैं, वो
اس روایت کے لیکن کو نہیں دیکھتے کہ آخر میں ایک لیکن بھی ہے. سنو آخری حصہ روایت کا، لیکن مومنین کا ایک مختصر سا گروہ اس دجالی نظام سے ٹکراتا رہے گا، اس وقت تک ٹکرائے گا جب تک خدا کی آخری حجت ظہور نہیں کرتی.
سمجھ میں آگئی بات؟ یہ دیوانے نہیں ہیں،
سلامت رہے،
یہ مٹھی بھر جو ٹکرائے ہوئے ہیں دجالی نظام سے دیوانے نہیں ہیں. انہیں علی کے وعدے پر یقین ہے، انہیں اللہ کے رسول کے وعدے پر یقین ہے، انہیں حسین کے وعدے پر یقین ہے، انہیں اللہ کے وعدے پر یقین ہے. جس نے وعدہ کیا ہے بقیت اللہ خیر لکم ان کنتم مومنین، پاگل ہم نہیں ہیں، دیوانے ہم نہیں ہیں. یخادعون اللہ والذین آمنوا وما یخدعون الا انفسهم. یہ منافقین، یہ کفار، یہ مشرک مسخرہ کرتے ہیں، دھوکہ دیتے ہیں اللہ کو، یہ سمجھتے ہیں، دھوکہ دیتے ہیں مومنین کو. وما یخدعون الا انفسهم، یہ کسی کو دھوکہ نہیں دے رہے سوائے اپنے نفسوں. دھوکے میں ہم نہیں ہیں، دھوکے میں وہ ہو جو سراب کے پیچھے دوڑ رہے ہو. جناب نوح کے بیٹے کی طرح کی یہ پہاڑ بہت بڑی طاقت یہ بچائے گا، دوڑو دوڑو اس کی طرف دوڑو. نوح چلاتے رہے، نہ پہاڑ بچے گا نہ تو بچے گا. ختم کر دیا میں نے. یہ ہے وہ پیغام حسین نے یاد کیا، آپ کو معلوم میدان کربلا میں یاد کیا تھا اسے کہ وہ کیسا دن ہوگا، کب آئے گا وہ دن جب ہمارا آخری قیام کرے گا. ایک لقب کیا ہے اس کا؟ المنتقم ہے نا. کس سے انتقام لے گا؟ آل رسول کا لے گا نا، وہ تو چلا گیا یزید، اب کس سے لے گا؟ وہ تو سارے گئے، ختم ہو گئے. اب سمجھ میں آ گیا، یعنی یزیدیت، یزیدیت. اسی لیے منتقم ہے نا، اسی لیے انتقام لے گا نا. سمجھ آ رہی ہے میری بات؟ یاد کیا ہے اس کو، آج تک رو رہا ہے امام زمانہ. بس مصائب سے ربط دے رہے مجھے، کیونکہ کوئی خاص مصائب کے لیے کہا نہیں میرے بچوں نے، لہذا میں اب اپنی مرضی سے پڑھوں گا. سنو، وہ زیارت ناحیہ جو منسوب ہے امام زمانہ سے، اس میں جملے ہیں، میرا سلام ہو اس لاشے پر جو گھوڑوں کی ٹاپوں تلے اس طرح پامال کیا گیا تھا کہ اس کے جوڑ جوڑ بند بند الگ ہو گئے تھے، جو زمین کے ساتھ یکساں ہو گیا تھا. جانتے ہیں کہ ان الفاظ کی حقیقت، یعنی ان الفاظ، یہ تو حقیقت ہے، امام کے لفظ ہے، اس کے پیچھے کیا واقعہ ہے جانتے ہیں؟ آج آپ کو بتاؤں، تھوڑا سا مجھے موقع دے دیجئے. ایک ملون ہے کربلا میں، قاتلان حسین میں، اس کا نام ہے اسید ابن مالک، الف سین یہ دال، اسید جیسے اکبر کے وزن پہ ہے، اسید، اس کو لوگ اسید پڑھتے ہیں دال کے ساتھ نا، نہیں، اس کا نام ہے اسید ابن مالک. سنیے، جب یہ واقعہ کربلا ہوا اور اسیروں کو لے جایا گیا، پہلے کوفی لائے تھے نا ابن زیاد کے دربار میں، تو وہاں ہر ملون اپنا اپنا کارنامہ بیان کر کر کے انعام وصول کر رہا تھا نا، انعام دو دے رہا تھا سب کو، ذرا جواہر بانٹ رہا تھا، لٹا رہا تھا. تو وہ ایک دور کھڑا ہوا یہ اسید ابن مالک چلا رہا تھا پاگلوں کی طرح، مجھے زیادہ دے، مجھے سب سے زیادہ دے، مجھے. اس کی نظر پڑی، بلاؤ اس کو، کون ہے ملون؟ بتایا اسید ابن مالک، بلاؤ اس کو آگے. پوچھا کیوں ملون، تجھے کیوں زیادہ دوں؟ کہا امیر میرے دامن کو ذرا جواہر سے بھر دے، سونے چاندی میں تول دے مجھے، میں نے کربلا میں وہ کام کیا جو کوئی کرنے کو تیار ہی نہیں تھا. اب سنیے آپ کیا کہتا ابن زیاد، کہتا بتا کیا کیا تھا تو نے؟ کہا جب حسین کو قتل کیا جا چکا تھا، سر تن سے جدا کیا جا چکا تھا، پسر صاحب نے حکم دیا حسین کے لاشے کو پامال کرو گھوڑوں کی ٹاپوں سے. اتنا ظلم کرنے کے باوجود کسی کی ہمت نہیں تھی کہ کوئی آگے بڑھتا حسین کے لاشے کو پامال کرنے. اس نے انعام رکھنا شروع کیا، کوئی آگے نہیں بڑھتا، کوئی نہیں بڑھتا. کہتا میں آگے بڑھا، میں نے کہا انعام کی رقم دو برابر کر دے, میں یہ کام کروں گا. خوش ہو گیا پسر ساتھ کا, اس سے بھی زیادہ دوں گا. کہتا ہے کہ میں نے اپنے 10 ساتھیوں کے ساتھ, اور میں جب 10 ساتھی کہہ رہا ہوں تو یاد رکھیے وقت بچانے کے لیے نام نہیں لے رہا, 10 کے 10 کے نام لکھے, 10 ملونوں کے نام, 10 ساتھیوں کے ساتھ میں نے گھوڑوں کی نال بندی کی. اور سنا میر, ہم نے حسین کی لاش پر ایک بار گھوڑے نہیں دوڑائے, ایک بار نہیں, ہم نے اتنی بار گھوڑے دوڑائے تھے کہ حسین کا لاشا زمین کے ساتھ ایسے ہو گیا تھا جیسے چکی کے دو پاٹوں کے درمیان میں گندم کو پیسا جاتا ہے. اب سمجھ میں آیا, میں اس روایت پہ کبھی بھی نہیں پڑھتا, لیکن جب زیارت ناحیہ پڑی ہے نا, اور امام نے فرمایا میرا سلام ہو اس لاشے پر جو اس طرح پامال کیا گیا تھا کہ اس کے جوڑ جوڑ بند بند الگ ہو گئے تھے, وہ زمین کے ساتھ یکساں یکساں ہو گیا تھا, زمین کے ساتھ یکساں ایسا لاشا تھا کہ جب زینب پہلی بار بھائی کے لاشے پر آئی ہے نا, حیرت سے دیکھ کر کہتی تھی انت اخی حسین, کیا تو ہی میرا بھائی حسین ہے, کیا تو ہی میرا بھائی حسین ہے. اب مجھے بتائیے کہ سکینہ نے کیسے ڈھونڈا ہوگا, کیسے ڈھونڈا ہوگا بابا کے لاشے کو. جب شان غریبہ میں خیمے جل رہے تھے نا, بیویاں بچے بکھر گئے تھے, یہ بچی دوڑ رہی تھی, اس کے دامن میں آگ لگی ہوئی تھی, چلاتی جاتی تھی بابا 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 بابا, چلا رہی تھی, تو شمر ملوم کی نگاہ پڑی تھی, سمجھ گیا یہ حسین کی بیٹی ہے جو حسین کو آواز دے رہی ہے. یہ ملون آگے بڑھا تھا, مجھے معاف کر دیجئے گا مگر یہ روایت کا جملہ پڑھ رہا ہوں, اپنی طرف سے نہیں پڑھ رہا, مقتل میں جملہ کہ اس ملون نے بالوں سے اس 4 سال کی بچی کو پکڑا تھا, اور بالوں سے پکڑ کے رخساروں پہ تماچے برسانے شروع کیے. عزادارہ نے حسین صرف تماچے نہیں, اس ملون نے اس طرح سے گوشوارے کھینچے تھے کہ بچی کے کانوں سے لہو کی دھار جاری ہو گئی تھی. 10 سفر بھی ہے نا آج, مجھے یاد آ گیا, بس چند جملے بچی کے بارے میں سن لیجئے. میں یقین سے کہہ رہا ہوں آپ کو کہ کوئی سکینہ کے مصائب کی تفصیل بیان کر ہی نہیں سکتا, اتنے مصائب ہیں اس بچی کے کربلا سے لے کر وہاں تک شام کے زندان تک, اتنے مصائب ہیں اس بچی کے کوئی اس کی تفصیل بیان نہیں کر سکتا. سنیے کیوں گری تھی بچی راستے میں, نفس المحموم کی روایت ہے کہ پالانوں پہ بے پالانوں کے اونٹوں پہ بیویاں تو بیٹھ گئی سہارا لے کے, بچے کیسے بیٹھتے, بچے گر جاتے تھے, تو ان ملونوں نے اس 4 سال کی بچی کو ناکے کے گرد رسی سے باندھا. یہ نفس المحموم کی روایت ہے, میں نے مبالغہ نہیں, اور اصل لفظ میں پڑھ نہیں سکتا, وہ میں نے پڑھا بھی نہیں, رسی سے باندھا تھا, اس لیے جب رسی ڈھیلی ہوئی تھی بچی گری تھی. راستے کے مصائب چھوڑیے چھوڑیے, دربار میں کیا ہوا, میں نے کہا نا کہ اتنے مسائل اس بچی کے کوئی بیان نہیں کر سکتا. ہاں جب زندان میں پہنچی ہے یہ بچی تو اس کا کام یہی تھا کہ سارا دن درے زندان پہ بیٹھنا ہے, اور تاریکی جب چھاتی تھی اپنے بابا کو یاد کر کے بس روتی رہتی تھی, اور روتے روتے غش میں چلی جاتی تھی. میں یہ نہیں کہتا سو جاتی ہو, سکینہ کو سوائے بابا کے سینے کے کہیں نیند نہیں آتی تھی, غش میں چلی جاتی تھی, مگر روایات کے مطابق جب آج کی رات آئی یہ بچی غش میں گئی, کچھ دیر کے بعد دوبارہ ہوش میں آئی, اور دوبارہ ہوش میں آنے کے بعد پہلے سے زیادہ بلند آواز میں گریہ کرنا شروع کیا. ماں نے گود میں لیا, میری بچی نہ رو, کلیجہ پھٹا جاتا ہے. ثانیہ زہرا نے آغوش میں لیا, بہلانا چاہا, میری بچی نہ رو, جگر چھلنی ہوتا ہے. بچی کہتی ہے پھوپھی اماں کیسے نہ رو, ابھی تو بابا میرے پاس بیٹھے تھے, ابھی تو مجھ سے کہہ رہے تھے سکینہ ہم بھی تمہارے بغیر بہت بے قرار ہیں. سید سجاد نے تسلی دینا چاہی, بچی کہتی ہے بھیا بس ایک بار بابا کا سر منگا دو, ایک بار بابا کو دکھا دو. وعدہ کرتی ہے سکینہ پھر نہیں روئے گی. بچی کے بیان سن کے زندان میں شورِ گریہ بلند ہوا, آواز گئی محلوں میں رہنے والوں تک، بھیجا گیا داروغہ کو مسئلہ معلوم کیا جائے۔ سید سجاد نے بتایا، بھائی آج میری بہن کی حالت بہت خراب ہے، ایک بار اس کے بابا کا سر لا دو، یہ خاموش ہو جائے گی۔ اپنے آرام کے خیال سے حکم دیا گیا، سر حسین زندان میں پہنچا دیا جائے۔ سر حسین لایا گیا، سید سجاد کے حوالے کیا گیا۔ سید سجاد نے بوسے دیے، آنسوں کا نذرانہ دیا، آواز دی، سکینہ کو لو، سکینہ بابا کا سر آ گیا۔ بچی دوڑی دوڑی آئی، بھائی کی آغوش سے بابا کے سر کو اپنی آغوش میں لیا، بیٹھ گئی فرش زندان پہ، رخساروں پہ رخسار رکھ دیے، گلا کرنا شروع کیا، شکوا کرنا شروع کیا، بابا مجھے چھوڑ کر ہی جانا تھا تو ساتھ کیوں لائے تھے، مجھے چھوڑ کر ہی جانا تھا تو سینے پہ سونے کا عادی کیوں بنایا تھا، بابا آپ تو چلے گئے، جب جب میں نے آپ کو تڑپ کر پکارا، شمرے نہیں مجھے تماچے مارتا تھا، بابا مجھے اس تاریخ زندان میں نیند نہیں آتی، بابا اب آ تو گئے ہیں، مجھے چھوڑ کر نہ جائیے گا، اگر جائیے گا تو مجھے ساتھ لے کر جائیے گا۔ بچی کے بیان سن کر حرم میں ماتم برپا ہے، اچانک سکینہ کی آواز بھی بند ہو گئی، آنکھیں بھی بند ہو گئیں۔ اللہ داران حسین، ماں مطمئن ہو گئی کہ میری بچی سو گئی، زینب کے دل کو قرار آ گیا میری سکینہ سو گئی۔ بس ایک فرد ہے سید سجاد، ادھر سکینہ کی آنکھیں بند ہوئیں، آواز بند ہوئی، اپنی جگہ سے کھڑے ہوئے کہتے ہوئے، انا للہ وانا الیہ راجعون۔ زینب تڑپ کر کھڑی ہوئی، کہتی ہے بیٹا سید سجاد، ابھی تو میری بچی سوئی ہے، یہ تم نے کیسا کلمہ زبان پہ جاری کیا؟ سید سجاد فرماتے، ہاں پھپھی اماں، ہاں میری بہن سو گئی ہے، مگر اب ایسی سوئی ہے کہ قیامت کے دن ہی زندہ۔ اللہ لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایام منقلب ینقلب۔